Mais sur le constant. Did I do right? Ok. पहिलो दोस्रो तिमोथी एक अध्यायको एक पददेखि ख्रिस्ट येशूमा भएको जीवनको प्रतिज्ञा मुताबिक परमेश्वरको इच्छाद्वारा येशू ख्रिस्टका प्रेरित पावलबाट मेरो प्यारो छोरो तिमोथीलाई परमेश्वर पिता र हाम्रा प्रभु ख्रिस्ट येशूबाट अनुग्रह कृपा र शान्ति रात दिन मेरो प्रार्थनामा निरन्तर तिमीलाई सम्झना गर्दै म परमेश्वरलाई धन्यवाद चढाउँछु जसको सेवा म मेरो पिता पुर्खाहरूदेखि नै सुरु शुद्ध विवेकले गर्दछु आनन्दले भरिन पाऊँ भनेर तिम्रा आँसुको सम्झना गर्दै तिमीलाई भेट्ने खुबै इच्छा गरिरहेछु र तिमीमा भएको त्यस निष्कपट विश्वासको सम्झना गर्दछु जुन चाहिँ पहिले तिमी बज्यौ तिम्री बज बोजु लोइसमा थियो अनि तिम्री आमा युनिसमा र मलाई निश्चय छ त्यो तिमीमा पनि छ। यसकारण मेरा हातहरू राख्नाले तिमीले पाएको परमेश्वरको त्यो दान बल्दो पार भनी म तिमीलाई सम्झना गराउँछु किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर सामर्थ्यको प्रेमको र आत्मसंयमको आत्मा दिनुभएको छ। यहाँसम्म प्रभुले यो वचन पढाइमा आशिष दिनुभएको होस्। अनि हामी सरसर्ती आजको यो विषयमा तपाईँलाई अब यो दोस्रो तिमोथी को चाहिँ तपाईँलाई थुप्रै ब्याकग्राउन्ड मैले कतिचोटि भनिसकेको छु अनि यो तिनवटा शब्दहरूको बारेमा अनुग्रह कृपा अनि आशा के अरे शान्तिको बारेमा पनि तपाईँलाई मैले भनिसकेको छु तर पनि आज फेरि अलिकति केही दोहोरिन्छ होला किनभने म मेलै लगाएर पदलाई तपाईँको अगाडि म राख्न चाहन्छु। अनि पावल रोममा दुईपटक झ्यालखानामा परेका थिए। पहिलो कुरा चाहिँ हामीलाई थाहा छ पावल रोमको झ्यालखानामा हुँदाखेरि कतिवटा पत्रहरू लेखेका थिए अनि यो तिमोथी दोस्रो तिमोथी चाहिँ उनको अन्तिम पत्र भनेर हामीले पटक पटक भनिरहेका छौँ होइन। अनि पहिलो पटकको झ्यालबाट छुटेपछि उनी फेरि मिसिनरी यात्रामा गएका थिए जुन यात्रामा तिमोथी र तितसलाई साथमा लगेका थिए। उनीहरू क्रेट टापुमा गए र तितसलाई क्रेटमा त्यहाँनिर वृद्धि हुँदै गरेको मण्डलीको इन्चार्ज बनाएका थिए। त्यसैले तितस चाहिँ क्रेटको मण्डलीको अगुवा बनाइदिएका थिए। त्यो जिम्मा उनले दिएका थिए भनेदेखि हामीलाई थाहा छ त्यसपछि तिमोथीलाई चाहिँ त्यसपछि उनीहरू एपिसीमा गए र तिमोथीलाई चाहिँ एपिसीको बढ्दै गरेको मण्डलीको इन्चार्जको रूपमा राखेका थिए ताकि तिमोथीले अगुवा तिमोथीको अगुवाईमा उसको लिडरसिपमा एपिसीको मण्डली बलियो मजबुत परिपक्व रूपमा स्थापित हुन सकोस्। हामीलाई थाहा छ एफिससको मण्डली चाहिँ पावलले कति वर्ष 4 वर्ष 3.5 वर्ष त्यहाँ चाहिँ दिनको 6 घन्टा 6 दिन प्रचार गर्थे भनेर हामीले धेरैचोटि पढेका छौँ। त्यहाँको मण्डलीमा धेरै एल्डरहरू थिए अगुवाहरू थिए सबै थिए र पनि त्यहाँनिर एउटा समस्या चाहिँ मण्डलीभित्रै झुट्टा शिक्षा भनौँ अथवा भरमाएका आत्माहरू धेरै थिए। आज तपाईँ र मैले विचार गर्दाखेरि नि झुट्टा शिक्षा भनेर हामीले कहिलेकाहीँ जेहोभाज विटनेस अथवा मोर्मन अथवा यो अन्य सेभेन डे एडभान्टेज यो के झुट्टा शिक्षालाई भन्ने गर्छौँ तर ध्यान दिनुपर्ने कुरा परमेश्वरको वचनमा कतिचोटि हाम्रो मण्डलीभित्र पनि झुट्टा शिक्षा हुनसक्छ जब उनीहरूले बाइबलीय कुराभन्दा फरक भरमाउने खालको कुराहरू गर्छन्। त्यसकारणले मण्डलीमा एकता हुनु जरुरी छ मण्डलीमा अधीनता हुनु जरुरी छ मण्डलीमा ट्रान्सपेरेन्सी भन्छ, सबै कुरा खुला हुन जरुरी छ। बाइबलीय सिद्धान्तमा, बाइबलीय अगुवापनमा, एक अर्काको अधीनमा, वचनको अधीनमा, सत्यतामा, हामीले नम्रतामा परमेश्वरको इच्छा र महिमाको लागि मण्डलीको सेवा गर्न जरुरी छ। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हामीले देख्छौँ, होइन? अनि एफिसीबाट पावल मेकेडोनियामा गएर त्यहाँबाट उनले तिमोथीलाई पहिलो तिमोथीको पत्र लेखेका थिए। सो पहिलो तिमोथी चाहिँ मेकेडोनियाबाट लेखेको कुरा हामी यहाँ देख्दछौँ। त्यहाँबाट पावल पश्चिम, मलाई लाग्छ त्यहाँ बुझाइसकेपछि, त्यहाँ पठाइसकेपछि, त्यहाँ राखिसकेपछि, पावल फेरि यात्रामा जाँदै गर्दाखेरि परमेश्वरको आत्माले पावललाई चाहिँ एफिसीमा ल्याउनु पर्ने बदलाउ, शिक्षा, अगुवाई, डाइरेक्सन जुन छ परमेश्वरले पावललाई देखाउनु भयो, अनि त्यो कुरा चाहिँ उनले पहिलो तिमोथीमा लेखेको हामी पाउँछौँ। धेरै सिद्धान्तको कुराहरू त्यहाँ छ। अनि वास्तवमा एउटा महत्त्वपूर्ण कुरा के छ भनेदेखि, परमेश्वरको योजना पावलद्वारा तिमोथीलाई लेखिएको चिठी, यो पत्र जो चाहिँ वचन छ, यो पास्टरीय पत्रहरू, अनि ख्रिस्टको दोस्रो आगमनसम्म हरेक हुन आउने मण्डलीको लागि चाहिँ यो शिक्षा थियो। त्यसैले आज 2000 वर्ष पछाडि हामीले यसलाई अध्ययन गर्दैछौँ। अनि 2000 वर्ष अगाडि परमेश्वरको वचन जस्तो आज त्यस्तै ताजा छ। यो अन्य संविधान, अन्य संस्कृति, अन्य विषय परिवर्तन हुन्छ, तर परमेश्वरको वचन जीवित छ। अनि त्यसै रूपमा हामीले अध्ययन गरिरहेछौँ। अनि आज यो वचनबाट तपाईँ र मलाई उत्साह अनि गाइडेन्स, डाइरेक्सन अनि जोस, परमेश्वरको उद्देश्यको निश्चयता, हाम्रो विश्वासको निश्चयता हामीले यसबाट पाउँछौँ। त्यसैले हामी यहाँनिर देख्छौँ त्यहाँबाट पावल पश्चिमतिरको यात्रातिर लागेका छन्। अनि भनिन्छ पावल चाहिँ त्यो यात्रामा चाहिँ युरोपसम्म अथवा स्पेन, रोमी शासनकालको स्पेनसम्म, उनी अझ कतिले चाहिँ उनी त्योभन्दा नि ब्रिटिस आइल्यान्डसम्म पनि पुगेका थिए भन्ने इतिहासले, इतिहासकारहरूले बताउने गरेका छन्। अनि त्यसपछि पूर्वी मेडिटेरियन क्षेत्रमा, भनेको चाहिँ कसले यो के अरे, मेरो फ्यान चाहिँ कहाँबाट अचानक अन भयो क्या, अचम्म लाग्यो मलाई। एनिवे, सो त्यो पूर्वी मेडिटेरियन क्षेत्रमा फर्किए। त्यहाँ त्यसपछि फेरि पावल फेरि एफिससतिर, त्यसको वरिपरिमा हुँदै गर्दाखेरि एफिससको उत्तरतिरबाट चाहिँ पावल फेरि पक्राउ पर्छन्, होइन? अनि पावलको पक्राउ भएको बेलातिर क्रिस्चियन सतावट एकदमै एकदमै बढेको थियो त्यतिखेर, क्रिस्चियन सतावटहरू। अनि अनि वास्तवमा त्यतिखेर रोमको सम्राट चाहिँ निरो भन्ने सम्राटले राज्य गर्दथे, निरोको पालामा चाहिँ। अनि त्यही बेलामा पावल अनि कति क्रिस्चियनहरू, हामीले इतिहास पढ्दाखेरि चाहिँ कति क्रिस्चियनहरूलाई जिउँदै आगोमा हाल्ने जुन कुराहरू चाहिँ लेखेको छैन, हामी जुन बाइबलमा लेखेको छ त्यही कुरा नै पढ्छौँ। क्रिस्चियनहरूले धेरै सतावट खप्नु परेको थियो त्यो बेलामा, होइन? त्यो कुरा हामीलाई थाहा छ। अनि त्यही सतावटको कुरामा, अनि त्यहाँनिर के एउटा विचार छ भने, क्रिस्चियनहरूको ठुलो सतावट त्यतिखेर आएको थियो, ग्रेट प्रोसिक्युसन अफ क्रिस्चियन बाई निरो भनेर भनिन्छ त्यस बेलामा। त्यो चाहिँ कमसेकम यो इस्वी सम्मत भनेको चाहिँ अहिले 2025, होइन, इस्वी सम्मत 64तिर चाहिँ त्यो सतावट भएको थियो, जुन बेलामा चाहिँ पावल पक्राउ परेका थिए। त्यसपछि रोममा जुलाई महिना 64मा चाहिँ रोम्सको सहरमा ठुलो आग लागेको थियो अरे। अनि त्यहाँनिर यस्तो खालको रुमर र हल्ला गरिएको थियो, कहिलेकाहीँ यस्तो हुन्छ नि, देशमा भइचाल आउँछ, केही कुरा हुन्छ, अनि क्रिस्चियनलाई दोष लाग्छ नि, होइन? त्यहाँ त्यो आगो लागेपछि त्यो आगलागीको दोष चाहिँ क्रिस्चियनहरूलाई आएको थियो अरे। अर्को कुरा के थियो भनेदेखि, अब क्रिस्चियनहरूले त मूर्ति पूजा नमान्ने, प्रसाद पनि नखाने। अब त्यो बेलाको संस्कृति, अहिले पनि त सांसारिक संस्कृति भनेको त टोटल्ली धर्म मान्ने, देउता मान्ने भन्ने बित्तिकै दुनियाँभरको कुरा छ। तर क्रिस्चियनले त केही पनि गर्दैन। त्यसले गर्दा उनीहरूले क्रिस्चियनहरूलाई चाहिँ यिनीहरू त नास्तिक भन्थे अरे त्यतिखेर, होइन? किनभने उनीहरूले कुरो बुझ्या थिएन। त्यस कारणले झन् साह्रो यो क्रिस्चियनले गर्दा यस्तो विधि आयो, यस्तो प्रकोप भनेर त्यो सताबाट आएको थियो। वास्तवमा यहुदियामा चाहिँ दशकौँदेखि क्रिस्चियनहरूलाई सताउट गरिएको थियो, यहुदियामा चाहिँ यहुदीहरूद्वारा, होइन? तर रोमी सम्राटबाट चाहिँ यो सताउट आउने काम चाहिँ त्यस बेलादेखि भएको थियो। तर यो त्यो आगलागीपछि नै रोमी सरकारले चाहिँ क्रिस्चियनहरूलाई सताउट गरेका थिए, अनि न्युरोको हुकुम साथै क्रिस्चियनहरू ले आगोमा चाहिँ उनीहरूको हात छ भन्ने खालको जुन एउटा दोष उनीहरूलाई लगाइएको थियो, जुन चाहिँ थिएन, होइन? अनि क्रिस्चियनहरूलाई जिउँदै जलाउने, सिंहको खोरमा फालिदिने, अनि रोमी सिपाहीहरूले लछार पछार पारेर मार्ने, यस्ता खालका धेरै कुराहरू त्यतिखेर भए। उनीहरूले ख्रिस्टको शरीर खाने, अब जस्तो अर्को कुरा, अब जस्तो हामी चाहिँ प्रभु भोज भनेर रोटीलाई चाहिँ शरीर भन्छौँ, अनि दाख रस अथवा उहाँको रगत भन्छौँ, अनि यो कुरा अझ त्यतिखेर अहिलेको नि रोमन क्याथलिकहरूले चाहिँ यो प्रभु भोजमा जो रोटी हुन्छ त्यसलाई चाहिँ येसुको साँच्ची नै शरीर भनेर त्यस्तो खालको सोच्छ, सेक्रेमेन्ट मान्नेहरूले। हामी चाहिँ एउटा सिम्बलको रूपमा मात्रै खान्छौँ परमेश्वर प्रभुको आज्ञा भएको कारणले, तर कतिजना सेक्रेमेन्ट मान्नेहरूले चाहिँ त्यस्तो सोच्दैन, होइन? त्यो रस चाहिँ त्यहाँ प्रभु भोजमा प्रार्थना गरिसकेपछि येसुकै रगत भनेर त्यस्तो मान्छ उनीहरूले, होइन? अनि त्यो खालको कुराले गर्दाखेरि त्यतिखेरका अख्रिस्चियनहरूको लागि चाहिँ धेरै ठुलो अप्ठ्यारो कुरा भयो, किनभने यिनीहरू त मान्छेको मासु खाने, क्यानबल भन्छ नि, होइन? त्यस्तो रगत पिउने, यस्तो खालको दोष लगाएर चाहिँ उनीहरूलाई चाहिँ झन् साह्रो सताउट गरिएको अवस्था चाहिँ हामी यहाँ देख्छौँ। क्रिस्चियनहरूले मूर्ति पूजा छोडेका थिए, त्यसैले यिनीहरूलाई एथिस्ट भन्ने नामकरण पनि गरिएको थियो। यिनीहरूलाई रिभोल्युसनरी भनेको तपाईँलाई थाहा छ है, परिवर्तन ल्याउने। अब रिभोल्युसनरी भन्दाखेरि कहिले काहीँ चाहिँ समाजमा परिवर्तन ल्याउने भन्दा त्यहाँको राज्य फाल्ने धेरै खालको दोष पनि लाग्छ नि। त्यस कारण रिभोल्युसनरी भनेर चाहिँ क्रिस्चियनहरूलाई भनिन्थ्यो, किनभने उनीहरूले त टोटल्ली फरक व्यवस्था लागू गर्छ नि त। हाम्रो भ्यालु सिस्टम फरक छ, होइन? हाम्रो विचार फरक छ, हामीले झुट्टा बोल्दैनौँ, कुनै कसैलाई लोभ गर्दै कसैलाई मार्दैनौँ, होइन? यहाँसम्म कि शत्रुले पनि हाम्रो चाहिँ राम्रो व्यवहार मात्रै पाउँछ, होइन? त्यस कारण एउटा समाजमा ठुलो परिवर्तन ल्याउने काम क्रिस्चियनहरूले गर्न सक्थ्यो, त्यो कारण उनीहरूलाई ठुलो दोष चाहिँ लागेको थियो, जसले गर्दा चाहिँ अनि सिजर भनेको चाहिँ त्यो रोमी सम्राट, त्यसको अधिकारलाई चाहिँ अब सबै कुरा त क्रिस्चियनहरूले मान्दैनथ्यो त्यतिखेर। रोमी सिजर भनेको, रोमी सम्राट भनेको चाहिँ उसको टोपी राखेर ढोग्नुपर्ने धेरै किसिमका कुराहरू थिए, जसरी नेपुकदनेजर कि को छ नि, एउटा नेपुकदनेजर होइन, यो दाउदलाई खोरमा हाल्ने एउटा राजा छ नि, त्यो त्यसको मूर्ति बनाएर उसलाई चाहिँ ढोग्नुपर्नेमा सद्रक मेजक अबेदनगोले चाहिँ ढोक्दैन र उनीहरूलाई आगोको भट्टीमा फालिन्छ नि, होइन? पुरानो नियममा हामी त्यो कुरा देख्छौँ। त्यस्तै किसिमको यतिखेर अब किनभने क्रिस्चियनहरू मात्रै फरक, होइन? अहिले मलाई अलिकति सम्झना आउँछ, नेपालमा एकचोटि, हुन त अहिले क्रिस्चियनहरू पनि माओवादी मान्छन् कहिलेकाहीँ, तर मलाई थाहा छ कतिजना पास्टरहरूले पिटाइ खाएको, करङ भाँचिएको, म त्यहाँ नेपालमै हुँदा 21 वर्ष अगाडि, अनि उनीहरूलाई माओवादीले के भन्थ्यो अरे भने नि, तिमीहरू मात्रै हाम्रो कुरा चाहिँ किन मान्दैनौ, यो खालको दोष लाग्थ्यो, किनभने क्रिस्चियनहरूको त आफ्नो प्रभुको वचन र सिद्धान्तमा विश्वास छ नि त, मान्छेले जे भने त्यसैको पैसा लाग्दैन, होइन? यही खालको त्यहाँ पनि हामीले भएको देख्छौँ। त्यसैले यहाँनिर अब क्रिस्चियनहरूले चाहिँ प्रभु येसुलाई मुख्य कुरा मान्थे, त्योभन्दा प्रभु येसुको ठाउँमा कुनै अरू कुरालाई राख्न सक्दैन, आज पनि हाम्रो त्यही हो, त्यही कारणले हामी मूर्ति पूजा गर्दैनौँ, कुनै अरू राजालाई मान्छौँ अथवा ठुल्ठुलो पदमा भएकाहरूलाई आदर गर्छौँ, तर प्रभुको ठाउँमा त पुर्याउँदैनौँ। प्रभुसम्म त उनीहरू पुग्दैन। प्रभुको इच्छा विपरीत कसैले भन्यो भने त हामी मान्दैनौँ, होइन? त्यसकारण कतिजना मान्छेलाई त्यो अप्ठ्यारो लाग्न सक्छ। त्यसैले त्यहाँ सताउट आएको थियो। पावलको दोस्रो पक्राउपछि चाहिँ उनलाई एकदमै कडा सुरक्षा राखेको थियो अरे। दोस्रो पक्राउपछि जब त्यो 64 पछि, इस्वी सम्वत 64 पछि जब रोममा लगियो, अनि त्यहाँ भनिन्छ, यो अङ्ग्रेजीमा डन्जन भन्छ, डन्जन भनेको चाहिँ मेमर्टिन जेल भन्दो रहेछ। त्यो भनेको चाहिँ 10 फिट चौडा, 10 फिट गहिरो, सर्कल जस्तो, जमिनमा खाल्टो खनेको, अनि त्यसको टुप्पोमा त्यहाँबाट भित्र जाने ओरा के अरे भर्याङ सानो खुड्किलो खुड्किलो राखेको हुन्छ। अनि त्यहाँ भित्रको उज्यालो भनेको चाहिँ त्यो माथिबाट उज्यालो गएपछि मात्रै। अनि त्यहीँ खाना दिने, अब कल्पना गर्नुहोस् कस्तो खालको जीवन होला, होइन? हामीले कल्पना पनि गर्न सक्दैनौँ पाउलको त्यतिखेरको अवस्था, होइन? अनि त्यस्तो ठाउँमा चाहिँ पाउललाई राखिएको थियो। अनि पाउललाई राखेको जमिन मुनिको कोठामा जाने सानो सिँढी हुन्थ्यो अरे, होइन? अनि त्यहाँ अन्धकार हुन्थ्यो, एउटा प्वालबाट मात्रै केही उज्यालो पस्थ्यो, अनि एकदम चिसो र डरलाग्दो। अनि एउटा चाहिँ मान्छेहरू जुन केही झ्याल ढोका नभएको ठाउँमा, साङ्ग्रो ठाउँमा राख्यो भने एउटा के भन्छ त्यसलाई, क्यास्ट्रोफोबिक भन्छ। तपाईँलाई थाहा छ क्यास्ट्रोफोबिक भनेको चाहिँ साङ्ग्रो ठाउँमा चाहिँ मान्छेलाई निस्सासिन्छ, बस्न पनि सक्दैन, उता हार्ट फेल हुनसक्छ, होइन? त्यस्तो ठाउँ, त्यस्तो ठाउँमा चाहिँ पावललाई झेलखानमा राखिएको थियो। अनि तिमोथीलाई पहिलो पत्र लेखेपछि पावलले 4-5 वर्षपछि दोस्रो पत्र लेखेको अनुमान छ। दोस्रो पत्र लेख्नु, पहिलो तिमोथी लेखेको बिचको समय भनेको 4 देखि 5 वर्षको समयको अन्तरालमा दोस्रो पत्र लेखिएको छ। अनि दोस्रो पत्र लेख्दा चाहिँ पावललाई पक्का यो कुरा प्रकट भइसकेको थियो कि अब चाहिँ उनको अन्तिम समय आएको छ। परमेश्वरले उनलाई जुन जिम्मा दिनुभएको छ अब उनको काम सिद्धिँदैछ। त्यसैले दोस्रो पत्र लेखेर पावलले मण्डलीलाई जो अगुवाई दिने काम पावलले गरेका थिए, अब यो अगुवाईपनलाई, यो अगुवाको कुरालाई चाहिँ जसरी भनिन्छ नि टोर्च भनिन्छ नि, राजाले के गर्छ, आफ्नो टोर्च चाहिँ आफू पछिको राजालाई दिन्छ, आफू पछिको अगुवालाई दिन्छ। त्यस्तै पावलले चाहिँ तिमोथीलाई यो दिनलाई यो पत्र लेखेका थिए। त्यही कारणले पनि यो दोस्रो तिमोथी एकदमै महत्त्वपूर्ण छ लिडरसिपको हिसाबले, होइन? यहाँ जुन कुरा लेखेको छ एकदमै महत्त्वपूर्ण छ। त्यसैले यो आजको विषय, पावलले सबभन्दा पहिला चाहिँ के लेख्छन् भन्दाखेरि तिमोथीलाई मुख्य विषय भनेको चाहिँ, आज खालि यो विषयमा अलिकति हामी विचार गर्छौँ, त्यो चाहिँ तपाईँलाई मैले एउटा स्लाइड बाट सेयर गर्न चाहन्छु। सो आजको पावलले पहिलो दोस्रो तिमोथी 1 अध्यायको सुरुको कुरा गर्दाखेरि चाहिँ एक पदमा नै हामी के देख्छौँ, द प्रमिस अफ लाइफ, जीवनको प्रतिज्ञा। अनि योभन्दा अगाडिको कुरो सम्झाउँदाखेरि तपाईँलाई मैले यो कुरा 4 हप्ता लगाएर सिकाएको थिएँ। यो दोस्रो तिमोथी भरिमा यो विषयहरूमा, होइन, सत्यको रक्षा गर्ने कुरा, परम प्रभुमा बलियो हुने कुरा, त्यसको मतलब विश्वासमा स्थिर भइराख्नु पर्यो, शैतानको पासो र जालहरू र युक्तिबाट बच्ने कुरा, अनि वचन प्रचार गर्ने कुरा, यो कुरा चाहिँ हामीले हेरिसकेका थियौँ, जुन चाहिँ 4 अध्यायको 1 पदमा। यसकारण परमेश्वर र प्रभु येशू ख्रीष्टको सामु म तिमीहरूलाई कडा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ। त्यसकारण यहाँनिर के छ, यहाँनिर अर्को पद पनि मैले परमेश्वर आज्ञा गर्दछु, जसको दुई पद पनि मैले तपाईँलाई भन्नुपर्ने। के अरे, चार अध्याय होइन, चार अध्यायको यो गएको हप्ता हेरेको कुरा मैले यहाँ भन्दैछु तपाईँलाई। अनि त्यहाँनिर यो चार पदको कुरा मैले तपाईँलाई भनिरहेको थिएँ। आजको विषयमा हामी तुरुन्तै जाउँ, त्यसकारण मैले यो खालि तपाईँलाई सम्झनको लागि भन्दै थिएँ। अनि वचन प्रचार गर्ने सम्बन्धी कुरामा चाहिँ तपाईँले कतिजनालाई याद छ, तिनवटा विषय सच्याउनु, हप्काउनु, अनि अर्को चाहिँ उत्साह प्रोत्साहन दिनु भनेर हामीले हेरेका थियौँ होइन। त्यसलाई आजको विषय भनेको चाहिँ जीवनको प्रतिज्ञा, अर्को शब्दमा चाहिँ सुसमाचार। सुसमाचार चाहिँ येशु ख्रीष्टमा जीवन दिने प्रतिज्ञा, यो चाहिँ उनले दोस्रो तिमोथी एकमा नै भनेका छन्। ख्रिस्ट येशुमा भएको जीवनको प्रतिज्ञा, यो चाहिँ सुसमाचार होइन, अनुसार परमेश्वरको इच्छाद्वारा उनले आफ्नो बारेमा परिचय दिएका छन्। अब एउटा कुरा के छ भने हामी हेर्दै जान्छौँ तपाईँलाई, अब बाइबल पढ्दाखेरि विशेष पावलले लेखेका पत्रहरूमा के छ, उनको अभिवादन यस प्रकारले छ। अनि अझ यहाँ दुई पदमा गएर हेऱ्यो भने तपाईँले के देख्नुहुन्छ, मेरो प्रिय बालक तिमोथीलाई परमेश्वर पिता र हाम्रो प्रभु ख्रिस्ट येशूबाट अनुग्रह, कृपा र शान्ति। अब यो त खालि हामीले अरूलाई पनि भन्छौँ, यो एउटा अभिवादन भन्ने खालको सोचाइ मान्छेलाई आउन सक्छ, तर तपाईँलाई म एउटा कुरा ताजा गरेर सम्झाउन चाहन्छु। त्यो के हो भनेदेखि, पहिलो कुरा चाहिँ यहाँनिर सुसमाचारको बारेमा, सुसमाचार चाहिँ ख्रिस्ट येशूमा भएको जीवन दिने प्रतिज्ञा, त्यो पहिलो कुरा चाहिँ। सुसमाचार चाहिँ के हो भन्दा येशू ख्रिस्टमा भएको जीवन दिने प्रतिज्ञा। दोस्रो कुरा, उनको आफ्नो बारेमा चाहिँ परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरित, उनी चाहिँ आफै बनेका प्रेरित थिएनन्, उनी ख्रिस्टको प्रेरित थिए तर परमेश्वरबाट चुनिएका थिए। यो कुरो उनले यहाँनिर उल्लेख गर्दछन्। अनि यो विषयलाई तपाईँले गहिरेर हेऱ्यो भने क्रिस्चियन सेवाको बोलावट भनेको चाहिँ यहाँ अमेरिकामा तपाईँ कतिजनाले यो न्युजहरू पढिराख्नु भएको होला, धेरैले अलिक राम्रैसँग हेर्ने गर्छन्। योभन्दा 2 दिन अगाडि चाहिँ अमेरिकाको राष्ट्रपतिको के भनेको छ त्यो शपथ भएको थियो होइन, कति घन्टासम्म हेरेँ मैले सबै कुरा, किनभने त्यो चाहिँ यहाँको मान्छेहरूले भोट दिएर उनलाई चुनेको थियो होइन, धेरै प्रोसेस थियो। त क्रिस्चियन सेवाको अगुवा हुने कुरा चाहिँ न त हामी आफूले गर्छौँ, न मान्छेले भोट दिएर गर्छ, तर ख्रिस्ट येशूले पको सेवकको रूपमा परमेश्वरले तपाईँ र मलाई चुन्नुहुन्छ। यो कुरो हामीलाई जहिले पनि सम्झना हुनुपर्छ। तपाईँ जो सेवाकाईमा हुनुहुन्छ नि, तपाईँलाई परमेश्वरले नै चुन्नु भएको होइन भने केही मतलब छैन तपाईँको सेवाको। तर तपाईँ र मलाई परमेश्वरले कसरी चुन्नु भयो त, कसरी थाहा पाउनुहुन्छ त, तपाईँलाई थाहा हुन्छ। परमेश्वरले तपाईँलाई विभिन्न प्रकारले उहाँको इच्छा पुरा गर्न, उहाँको महिमाको लागि, उहाँको सेवा गर्नलाई चुन्नुहुन्छ। अनि त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हो होइन। त्यसैले पावल जुन परिस्थितिमा थिए, यहाँनिर हामीले हेर्ने कुरा चाहिँ पावलको त्यतिखेरको अवस्था। अघि मैले तपाईँलाई किन ब्याकग्राउन्ड अलिकति दिइरहेको छु, उनी चाहिँ एउटा डन्जनमा, एउटा 10 फिट चौडा, 10 फिट गहिराई, एउटा सानो सिँढीमा, कुनै झ्यालडोको त छैन नि, खाल्टोमा, त्यो ठाउँमा उनी बसेका छन्। अनि उनलाई एकछिन निस्केर हिँड्न पनि मन होला नि त होइन, तर उनको अवस्था छैन, साङ्लाले खुट्टामा हातमा बाँधेर रात दिन त्यसरी बसेको छ। कल्पना गर्नुहोस् न, कति प्रार्थना गरे होलान्, सर्वशक्तिमान जीवित परमेश्वरलाई सेवा गर्ने व्यक्ति, अनि त्यो सबै कुरा उनको आफ्नो कारणले भइरहेको छैन, सुसमाचारको कारणले भइरहेको छ। तर पावलको जीवनमा कति निश्चयता छ कि त्यो सतावटमा त्यसरी जिउनु, त्यो सबै सतावट खानु पनि येशु ख्रिस्टमा परमेश्वरको इच्छा भनेर उनले बुझेका छन्। किनभने त्यसको उद्देश्य परमेश्वरलाई महिमा ल्याउनु र सुसमाचारलाई अझै निश्चयता दिनु छ। कतिजना प्रेरितहरू, 12 जना मध्ये धेरै जसो प्रेरितहरू मृत्युदण्डमा परेका छन्, अनि वास्तवमा कसैलाई छुरा हानिएको छ, कसैलाई झुन्याइएको छ, कसैलाई टाउको काटिएको छ, होइन? अनि किन? किनभने उनी त येशु प्रभु सँगसँगै हिँडेका व्यक्तिहरू, उनीहरूलाई परमेश्वरले यति शक्तिशाली प्रकारले चलाएका व्यक्तिहरू, कसरी यस्तो भयो भन्ने कुरामा हामीले विचार गर्यो भने चाहिँ एउटा निश्चय के हुन्छ भनेदेखि नि, परमेश्वरको महिमाको लागि र उहाँको शक्ति प्रमाणित गर्नलाई र सुसमाचारको सत्यतालाई अझै दर्विलो बनाउनलाई यो आवश्यकता थियो। किनभनेदेखि कुनै पनि व्यक्तिले झुटा कुरालाई ज्यान दिँदैन नि, कचोटि हामी चाहिँ कुरो बुझ्दैनौँ, होइन? अब सायद मान्छेले यसरी कोही मान्छे ख्रिस्टमा विश्वास गर्न लाग्यो भनेदेखि येसुमा विश्वास गरेका कारणले मृत्युदण्ड हुन्छ भने थाहा पाएपछि त तुरुन्तै छोड्छ नि, होइन? मलाई यस्तो पनि मान्छे छ, थाहा छ, भैँसी नभ्याएको कारणले छोडाए पनि ख्रिस्चियनलाई, होइन? त्यो कुरा नबुझिएको कुरा भयो नि त। त्यस कारण तपाईँ र म जो सुसमाचार सुनाउने कुरामा छौँ, हामीले साँचो सुसमाचार सुनाउन जरुरी छ, किनभने येसुलाई पछ्याउने भनेको चाहिँ सबै कुरा त्यागेर उहाँलाई प्रभु मान्ने, उहाँको राज्य, उहाँको शासन, उहाँको प्रभुत्व, उहाँको इच्छा अरू कुराभन्दा मुख्य प्रायोरिटी, हाई टप प्रायोरिटी। अब जो मान्छे यो संसारकै इच्छा पुरा गर्ने, संसारकै नाम कमाउने, पैसा कमाउने, संसारकै कुरा गर्नलाई क्रिस्चियन भएर, क्रिस्चियन सेवा गरेर, क्रिस्चियन अगुवापनमा लागेको छ भनेदेखि उनीहरू स्वर्ग जाँदैनन्। चाहे उनीहरू जस्तोसुकै काम गरून्, उनीहरूले क्रिस्चियन काम गरेका छ, होइन? धेरै मान्छे चर्चमा ल्याएको छ, तर स्वर्ग जाने र नजाने कुराको प्रमाण केमा हुन्छ? त्यो मान्छेले येशूको प्रभुत्व स्वीकार छैन। उसको यो संसारमा जिउने जीवन चाहिँ ख्रिस्टको लागि छ कि उसको लागि छ, यो कुरो प्रमाणित हुन्छ। त्यस कारण यहाँनिर पावलको जीवन यतिखेर जुन खालको कष्ट उनले भोगिरहेको थिए यो सम्झन याद छ। त्यसले आज जुन मण्डलीमा ख्रिस्टको सेवा हामी गर्दैछौँ, प्रियहरू, हो के यो सुसमाचारलाई हामीले त्यसरी हाम्रो बनाएका छौँ कि यो सुसमाचारमा चाहे जेसुकै परोस्, परमेश्वरको इच्छाबाट दाहिने बायाँ हामी जाने छैनौँ, त्यो व्यक्ति मात्रै ख्रिस्टको चेला हो, यो कुरोलाई निश्चय हामीले बुझ्नुपर्छ र बुझाउनु पर्छ। अनि मात्रै हाम्रो विश्वास निष्कपट विश्वास भनेर अघि पढेको थियौँ नि, होइन? 6-7 पदतिर तिमोथीलाई उनले तिम्रो विश्वास निष्कपट, त्यस कारण तपाईँ र मेरो विश्वास निष्कपट हुन जरुरी छ। त्यस कारणले पावल जुन परिस्थितिमा थिए, सर्कमस्टान्सेस भनेको थाहा छ है, परिस्थिति, जुन परिस्थितिमा थिए हामी सोच्न पनि सक्दैनौँ कि त्यो कति कठिन अवस्था थियो। अनि त्यस्तो ठाउँमा बसेर आफैले लेख्न पनि सकेका छैन, सायद उनले भनेर अरूले लेखिराखेको छ यो, होइन? अनि उनले चाहिँ तिमोथीलाई सम्बोधन गरेर पहिलो र दोस्रो पददेखि यो दोस्रो तिमोथी पुरै लेख्दाखेरि जुन शब्दहरू, जुन भावनाहरू, जुन हृदयहरू, जुन प्रेमहरू देखा पर्छ नि यहाँ, तपाईँले के बुझ्नुहुन्छ? पावल त भित्र जीवनमा जिउँथे नि, सर्कमटेन्समा जिउँदै नि थिए नि, उनको त हृदयमा गदगद थियो नि, हृदयमा परमेश्वरको उपस्थिति थाहा थियो नि, होइन? तर कसमाथि विश्वास गरे म निश्चय छु म उहाँले सुरक्षित साथ राख्नुहुन्छ भन्छ नि उसले, मेरो लडाइँ सही प्रकारले लडेको छु। तपाईँ र मलाई आज पावलको जीवनबाट त्यही उत्साह मिल्नुपर्छ, र हामी जुन प्रभु आज पनि जीवित नबद्लिने हुनुहुन्छ, तपाईँ र मेरो साथमा हुनुहुन्छ, हामी उहाँलाई सेवा गर्दैछौँ। त्यस कारणले यहाँनिर त्यो पावलको निश्चयतामा उनले चाहिँ तिमोथीलाई यति प्रेमले लेखेको यी शब्दहरूमा परमेश्वरप्रति र परमेश्वरबाट त्यो भित्री आशिष भन्छ नि, धन, पावलको जीवनमा कस्तो रहेछ हामीले त्यो बुझ्छौँ। दोस्रो तिमोथी 1:1 र 2 पढ्दाखेरि नि ख्रिस्ट येसुमा भएका जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येसुको प्रेरित पावलबाट, त्यसैले यहाँनिर सुसमाचार येसु ख्रिस्टमा भएको जीवनको प्रतिज्ञा सुसमाचारमा चाहिँ त्यो सुसमाचारलाई चाहिँ उनले के बनाएका छन्, ख्रिस्ट येसुमा भएको जीवनको प्रतिज्ञा त्यो चाहिँ सुसमाचार हो। अब सुसमाचार भन्दा बाहिर भएका मान्छेहरूमा त जीवन छैन नि। तपाईँ र म जसले सुसमाचारबाट ख्रिस्ट येशूमा भएको जीवन पाएका छौँ प्रियहरू, तपाईँ र म पहिलाको जस्तै संसारको जस्तै मान्छे हुँदैनौँ नि। तपाईँ र ममा जुन जोस, जुन आनन्द, जुन सच्याइ, जुन उद्देश्य हुन्छ, सर्कमस्टान्सले फरक पार्दैन नि। येसुलाई नचिनेका मान्छेहरूलाई बसाउने कुरामा हामी बोझ हुन्छ, हामीमा आउँछ नि, किनभने त्यो येसुलाई नचिनेसम्म तिनीहरूमा त जीवन हुँदैन नि। तर येसुको सुसमाचारमा त्यो जीवनको प्रतिज्ञा छ, त्यो कुरा परमेश्वरको इच्छाद्वारा त्यो प्रतिज्ञा, जो जीवनको प्रतिज्ञा छ सुसमाचारलाई उनले यसरी वर्णन गरेका छन्। अनि त्यो प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित पावल, अघि मैले सुरुमै भनेको थिएँ, पावलले चाहिँ आफैलाई प्रेरितको रूपमा उनले छानेका होइन। कति मान्छेहरूले चाहिँ म पास्टर बन्छु, म यस्तो अगुवा बन्छु, तर किनभने कतिजना मान्छेहरू चाहिँ त्यो बन्दाखेरि चाहिँ सबैले जयमसी गर्छ, सबैले नमस्ते गर्छ, सबैले मान्छ, कति कति मान्छेहरूको चाहिँ सायद पैसा पनि कमाउने मौका पर्छ होला, होइन। तर प्रभुको महिमा, प्रभुको इच्छा, प्रभुको सेवा पावलको जीवनबाट हामीले सिक्नुपर्छ। दोस्रो तिमोथी 1:2 चाहिँ के छ, तिमोथीलाई मेरो प्रिय बालक, तिमोथीलाई यसरी लेख्छन्, आत्मिकी छोरा, साँच्ची नै उनले भित्र हृदयबाट तिमोथीलाई प्रेम गरेको कुरा हामी यहाँ देख्छौँ। परमेश्वर पिता र हाम्रो प्रभु येशु ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति होस् तिमीलाई। त्यस कारण यहाँनिर अनुग्रह, कृपा र शान्तिको कुरा पावलले लेख्छन्। पावलको खुसी र गौरव भनेको चाहिँ येशु ख्रिस्ट जो मसीहा, जो उद्धारकर्ता, छुटकारा दिने हुनुहुन्छ, उहाँको प्रेरितको बोलावटमा थियो। जुन बोलावट उनको आफ्नो निर्णयबाट नभएर परमेश्वरको इच्छाद्वारा परमेश्वरबाट चुनिएर भएको थियो। वास्तवमा उनको यो महत्त्वपूर्ण दाबी चाहिँ उनलाई परमेश्वरले चुन्नु भएको थियो। पावलले यहाँ आफैलाई येशूले चुनेर महान आज्ञा पुरा गर्न पठाउनु भएको, येशू अरू 12 चेलाहरू थिए नि, होइन, येशू प्रभुसँगै समय बिताएको, उनीहरूकै लेभलमा आफैलाई राखेका छन्। किनभने यो कुराको निश्चयता पावललाई येशू प्रभुले पटक पटक पावलसँग देखा परेर गराउनु भएको कुरा हामी देख्दछौँ। तपाईँ विचार गर्नुहोस्, अरू 12 चेलाहरू येशू प्रभुसँग 3.5 वर्ष रात दिन उहाँबाट सिकेका थिए, र पावलले त येशू प्रभुसँग त्यसरी बिताउनु पाएनन्। एकैचोटि दमस्कसको रोडमा येशूको विरुद्ध गर्दै गर्दा येशू प्रभुको दर्शन पायो। त्यसपछि कति ठाउँमा उनले येशूको दर्शन पाएको कुरा हामीलाई थाहा छ। अनि यति धेरै नयाँ नियममा उनले 13 पत्रहरू लेखेका छन्, अनि हरेक पत्रहरूमा गहिरा गहिरा परमेश्वरका वचनहरू लेखेका छन्। एउटा प्रेरितले गर्नुपर्ने सम्पूर्ण ज्ञान उनले पाएका छन्। यो येशू प्रभुसँग पटक पटक भेट्दाखेरि प्रभु येशूले उनलाई दिनुभएको ज्ञान थियो। त्यसकारणले पावल प्रेरित जुन कुरा हामी गर्दछौँ महत्त्वपूर्ण थिए, अनि उसको जीवन हामीले सधैँ उत्साह मात्रै पाउँछौँ। अनि अरू चेलाहरूलाई के भनेको छ, मर्कुस 16:15, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। पावललाई यो कुरो सुसमाचार प्रचारको लागि, अन्य जातिहरूको सुसमाचार, अन्य जातिहरूको निम्ति, किनभने सुसमाचारमा चाहिँ ख्रिस्ट येशूमा भएको जीवनको प्रतिज्ञा छ। सुसमाचारमा के कुरा छ, आज अलिकति हामी त्यो कुराहरू हेर्छौँ। वास्तवमा उनको बोलावट सत्य नभएको हुन्थ्यो भने उनले यस्तो कुराको दाबी गर्न सक्दैन थिए। उनको बोलावट, उनलाई के कुरा जित्नु थियो? आफ्नो ज्यान त उनले फालिरहेका छन्, अहिले उनको मृत्यु हुँदैछ, यति कष्ट भइराखेका छन्। मलाई लाग्छ येशूलाई मान्दिनँ भनेको भए जेलखानमा बस्नुपर्ने थिएन, उनी त रोमी सिप नागरिक थिए, होइन? अनि पावलसँग प्रभु येशू ख्रिस्ट पटक पटक देखा पर्नु भएको भनेर हामीले अघि भन्यौँ। अनि दमस्कसको रोडमा जसरी देखा पर्नु भयो त्यसै गरी पटक पटक देखा पर्नु भएको थियो। अनि जब प्रभु पावलसँग देखा पर्नु भयो, उहाँले अरू 12 जना चेलाहरू जो प्रेरित भन्ने शब्द छ, यहाँनिर हामीले बुझ्नुपर्ने प्रेरितहरू चाहिँ जुन येशु प्रभुका प्रेरित कतिजना थिए, येशु प्रभुले छानेका 12 जना, त्यसपछि पावल, त्यतिखेरका जुन प्रेरितहरू थिए उनीहरूद्वारा जुन कामहरू भयो, उनीहरूले पत्रहरू लेखे, यी सबै कुराहरू जो परमेश्वरको वचन लेख्ने काम गरे, प्रेरितको पुस्तक पछि अब फेरि अर्को प्रेरित, प्रेरितको वरदान कसैसँग हुन्छ होला, तर त्यही किसिमको प्रेरित चाहिँ अब छैन, त्यो दोहोरिनेवाला छैन भनेर हामी विश्वास गर्छौँ। त्यसैले प्रेरितहरूसँग हुनुपर्ने सबै ज्ञान चाहिँ पावललाई येशु प्रभुले सिकाउनु भएको कुरा हामी देख्दछौँ। वास्तवमा जुन सत्य कुरा अरू प्रेरितहरूले प्रभुबाट पाएका थिए, ती सबै सत्य कुराहरू चाहिँ पावलले पनि पाएका थिए भन्ने कुरा हामी यहाँबाट बुझ्दछौँ। अनि त्यो कुराहरू चाहिँ हामीले यहाँनिर पावलले त्यो कुराहरूको निश्चयता दिएको छ। दोस्रो तिमोथीको पत्र सुसमाचारलाई वर्णन गरे, दोस्रो तिमोथीको पत्रमा चाहिँ जुन सुरु गर्दाखेरि नै हामीले येशु ख्रिस्टमा भएको जीवनको प्रतिज्ञा भनेर जुन हेरेका छौँ, सुसमाचारलाई यस प्रकारले वर्णन गरेर उनले लेखेका छन्। दोस्रो तिमोथी 1:1 हामी अघि पढिसकेको छ, ख्रिस्ट येशुमा भएको जीवनको प्रतिज्ञा, त्यो चाहिँ सुसमाचार होइन, त्यो कुरा चाहिँ उनले लेखेछ। उनले यो कुरालाई घोषणा गरेर यो सन्देशलाई लेखेका छन्, जसलाई महिमाको सुसमाचार, जसले चाहिँ मानिसहरूको जीवन परिवर्तन, रूपान्तरण, ट्रान्सफर्म गर्न सक्छ, बन्धनबाट, कैदबाट, मृत्युबाट जीवनमा सार्न सक्छ, पापमा बाँधिएको अवस्थाबाट छुटकारा, स्वतन्त्र दिन सक्छ। अनि पावलले लेखेको अरू पत्रहरूमा पावलले सुसमाचार सम्बन्धी कुराहरूको बारेमा विभिन्न कुराहरू वर्णन गरेका छन्। यहाँ चाहिँ दोस्रो तिमोथी 1:1 चाहिँ उनले के लेखेका छन्? येशु ख्रिस्टमा भएको जीवनको प्रतिज्ञा भनेर सुसमाचारलाई लेखेका छन् भने अरू ठाउँहरूमा चाहिँ के लेखेका छन् भनेर हामी हेर्न सक्छौँ। अरू ठाउँहरूमा के लेखेका छन् भनेर हामी हेर्न सक्छौँ। पहिलो एकछिन, अनि त्यसमा चाहिँ सुसमाचारको कुरा गर्दै गर्दा दोस्रो कोरन्थी 4:7 चाहिँ यस्तो लेखेको छ, तर यो सबैभन्दा ठुलो शक्ति हामीबाट होइन तर परमेश्वरबाट हो भनी देखाउन हामीसित यो धन सम्पत्ति माटोका भाँडामा छ। यो धन, कुनै अनुवादमा धन मात्रै भनेको छ, यो धन चाहिँ माटोको भाँडामा छ, हामी चाहिँ एउटा माटोको भाँडा जस्तै, तर सुसमाचार जो चाहिँ हामीसित छ, यो चाहिँ परमेश्वरबाट आएको धन होइन, यहाँ चाहिँ सबैभन्दा ठुलो शक्ति भनेर सुसमाचारलाई उनले यसमा लेखेका छन्। हामीसित भएको दिन धन जो माटोको भाँडामा छ, यति ठुलो मूल्यवान कुरा चाहिँ हामी जस्तो कमजोर व्यक्ति, एउटा माटोको भाँडा जस्तै होइन, हामीसित छ भनेर यो उनले लेखेको छ। सुसमाचारलाई ख्रिस्टको अगम्य सम्पत्तिको रूपमा भनेर एफिसी 3 अध्यायमा सुसमाचारको बारेमा उनले लेखेका छन्। 3:8 यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रिस्टमा पाइने अगम्य सम्पत्तिको सुसमाचार बारे गैर यहुदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दियो। यहाँनिर चाहिँ अगम्य, अनसर्चेबल रिचेज भन्छ अङ्ग्रेजीमा, अगम्य सम्पत्ति यो सुसमाचारलाई होइन, जुन चाहिँ ख्रिस्ट येशूमा जीवन दिने प्रतिज्ञाहरू भनेर पनि हामीले हेरिराखेका छौँ। त्यही किसिमले सुसमाचारको बारेमा पावलले कलसीमा वर्णन गरेको कुरा हामी हेर्छौँ, अनि तपाईँलाई मैले पटक पटक यो पद दोहोऱ्याउने गर्छु। सुसमाचारको सम्बन्धमा कलसी एक अध्यायको 27मा यस महिमामय सम्पत्तिको रहस्य चाहिँ ख्रिस्ट येसु ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा। त्यो कुरा गैर यहुदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। तपाईँलाई मैले अर्को अनुवाद राखेको छु यहाँ, तर तपाईँलाई अर्को यो यसमा म पढ्न चाहन्छु यो कलसी 1:27। अनि यहाँ यस्तो लेखिएको छ, उनीहरू कहाँ परमेश्वरले अन्य जातिहरूको बिचमा यो रहस्यको महिमाको धन के हो सो प्रकट गर्न चाहनुभयो, महिमाको आशा ख्रिस्ट तिमीहरूभित्र नै रहस्य हो। येसु ख्रिस्टलाई चाहिँ महिमाको आशा, किनभने आशा चाहिँ ख्रिस्ट येसुमा मात्रै छ, जो महिमित आशा छ, अनि त्यो चाहिँ हामीभित्र। त्यसैले कुनै पनि क्रिस्चियन भनेको चाहिँ ख्रिस्ट हृदयमा रहेको व्यक्ति भनेर हामीलाई थाहा हुन्छ। त्यसैले सुसमाचारमा चाहिँ यो कुरा प्रष्ट छ। जब यहाँ पावल तिमोथीलाई लेख्छन्, येसु ख्रिस्टमा जीवनको प्रतिज्ञा यी अरू कुराहरूबाट अथवा सुसमाचारको अर्थलाई सरल तरिकाबाट हामीले बुझ्दछौँ। यो जुन चाहिँ येसु ख्रिस्टमा जीवन दिने प्रतिज्ञाहरू भनेर जुन सुसमाचारको बारेमा भनिएको छ, यी अरू ठाउँहरू जो सुसमाचारको बारेमा के लेखेको छ, त्यो कुराबाट हामी सजिलोसँग बुझ्न सक्छौँ। वास्तविक जीवनको सही अर्थ बारे सबै मान्छेहरूले नै जीवनको अर्थ के हो भनेर बुझ्न चाहन्छ नि, होइन? अनि यहाँ जीवन केवल जिउनु मात्र होइन, वास्तवमा यो जीवन अर्थपूर्ण जीवन, त्यस्तो जीवन जुन उत्साहजनक, सबै उत्सुकता भन्छ नि, एडभेन्चरस, होइन? कोही कोही मान्छेलाई चाहिँ खालि घुमिरहन मन लाग्छ। तपाईँलाई थुप्रै मान्छेको नाम दिन सक्छु, उनीहरू ठाउँ ठाउँमा देश देशमा घुमिरहेको हुन्छ पैसा छ भने, होइन? किनभने उनीहरूले जीवनमा त्यही सुख पाउँछन्, अर्को मान्छेलाई अर्कै खालको हुन्छ, किनभने जीवनको अर्थ मान्छेले फरक फरक किसिमले लिन खोज्छ। तर वास्तविक जीवनको अर्थ के हो? अनि तपाईँले आजको मान्छेहरू देख्नुभयो भने फरक फरक मान्छेहरू देख्नुहुन्छ। मैले सधैँ देख्छु यो मानिसहरूसँग, यो जीवनको अर्थ चाहिँ के हो, जिउनुको अर्थ के हो भनेर तपाईँले सोध्नुभयो भने मान्छेसँग फरक फरक उत्तर होला, तर धेरै जस्तो मान्छेसँग उत्तरै छैन। अझ भन्नुपर्दा चाहिँ के छ भने, दे आर हङ्ग्री फर द मिनिङ अफ लाइफ, किन जिउने, मतलब के हो जिउनुको, जीवन के हो भन्ने कुरा बुझ्ने कुरामा उनीहरू भोक जस्तै चाहना गर्छन्, त्यो कुराको उत्कट इच्छा गर्छन्, र पनि उनीहरूले बुझ्न सक्दैनन्, होइन? अनि हामी कतिजनाले जीवनको उद्देश्य फरक किसिमले लिइरहेका छौँ। तपाईँ बिहान उठ्दादेखि बेलुका सुत्ने बेलासम्म के गर्नुहुन्छ, तपाईँको निम्ति जीवनको उद्देश्य त्यो कुराहरूले अलिअलि प्रष्ट गर्छ। किनभने जुन उद्देश्य जुन अर्थ तपाईँको जीवनको छ, कमसेकम केही न केही त त्यो कुराको बारेमा हरेक पटक सोच्नुहुन्छ, गर्नुहुन्छ नि। कल्पना गर्नुहोस्, हामी ख्रिस्टमा विश्वास गर्ने मान्छेहरूमा जीवनको अर्थ फरक भएन भने अलिकति प्रश्न गर्ने कुरा हुन्छ। कतिचोटि मान्छेहरूले जीवन जिउनको लागि चाहिँ, यहाँ अमेरिकातिर धेरै चाहिँ छैन, नेपालतिर चाहिँ धेरै मान्छेले गर्छ, किनभने टिभीमा देख्छ सबैले। टिभीमा देख्ने चाहिँ के हुन्छ, कपाल पालेको, अनि यहाँतिर छेडेको, विभिन्न किसिमको तातो रङ लगाएको, अनि लुगा पनि ताल तालको, कोही सुरुवाल जस्तो, कोही पाल परेको, कोही ब्यागी जस्तो, यो मान्छेले देख्नुहुन्छ नि तपाईँ, होइन? जब मान्छेहरूले यस्तो कुराहरू लाउन थाल्छ नि, त्यो मान्छेहरूले जीवनको अर्थ नबुझेको जस्तो लाग्छ। तपाईँले उसलाई सोध्नु भयो, एकजना त्यस्तो मान्छे, अब कोही कोही मान्छेले चाहिँ के गर्छ, ए छोरा मान्छे भए पनि उसले गाजर लगाउँछ, रङ लगाउँछ, अनि ताल तालको कुराहरू झुन्ड्याउँछ। अनि त्यस्तै झुन्ड्याएर एकजना मान्छेले सोधेछ, किन यस्तो झुन्ड्याएको भनेको, त अरू के गर्नु त, अनि जीवनको अर्थ के हो भनेर सोद्धाखेरि अरू त थाहै छैन, कमसेकम
मान्छेहरू जो समाजमा जुन प्रकारले जिउँछन् त्योभन्दा अलिकति फरक भएर जिउँदा त मान्छेले हेर्छ नि त अलिकति इट्स त्यसैले मान्छेलाई के छ भने अरूले हेर्नु परेको छ, अरूको एटेन्सन पाउनु परेको छ, त्यही कारण दुनियाँभरको कुरा गर्छन्। मैले त यतिसम्म मान्छे देख्छु यहाँ, अझ कहिलेकाहीँ त क्रिस्चियनहरूले पनि गरेर देख्छु, कसै कसैको चाहिँ गालामा यहाँ पल पारेर यहाँनिर टप लगा हुन्छ। कस्तो खालको दिमाग होला त्यो मान्छेको, तर उसले येसुलाई प्रभु भनेर भन्या छ भन्छ होइन, अनि तातु लाउने यो सबै। त्यस कारण तपाईँले विचार गर्नुपर्छ वास्तवमा यो परमेश्वरसँग सम्बन्ध र सङ्गतिको कुरा कति गहिरो छ। त्यसैले शिक्षा दिने मान्छेहरूले सही शिक्षा दिनुपर्छ, पश्चाताप गरेको जीवन येसुलाई पछ्याउने जीवन भनेर थाहा पाउनु पर्यो। संसार र परमेश्वरको राज्य फरक छ भनेर थाहा पाउनु पर्यो। जबसम्म संसारबाट छुटकारा पाएको छैन, परमेश्वरलाई अनुभव गरेका छैन, थाहा हुनु पर्यो। त्यस कारणले यो सबै संसारमा जे जे चलिराखेको छ मान्छेहरूले गरिराखेको छ होइन, कतिजना क्रिस्चियनहरूले, अब म धेरै विरोध चाहिँ त गर्दिनँ किनभने कतिजना मान्छेहरूले चाहिँ आफ्नै नजिकै चिनिया मान्छेले पनि यो पलपरे पाइन्टहरू लाउँछन्, तर मलाई त्यस्तो खालको फेसनको पछि म चाहिँ कहिले पनि लागेन। मलाई चाहिँ मेरो आफ्नै छोराहरूले पनि त्यस्तो गरेको मन पर्दैन, न त कपाल काटेर यहाँ यत्रो जुरो बनाएको मन पर्छ, न कसैले यस्तो तातु बनाएको, न यसरी सिग्रो। कोही कोही चाहिँ के हुन्छ भने मुखभित्र जिब्रोमा पनि खोपेर मुन्द्री लगा, यहाँ पनि लगाएको होइन। त्यसैले यो सबै कुराले के गर्छ भने उसको जिउने जुन अर्थ छ नि त्योसँग सम्बन्ध राख्छ नि, उसले अर्को कुनै महत्त्वपूर्ण जिउने अर्थ पाएको छैन। त्यस कारण तपाईँ र मैले यो बुझ्न जरुरी छ कि परमेश्वरको सुसमाचारले हामीलाई प्रष्ट बुझाएको छ कि जीवनको अर्थ के हो होइन। त्यसैले यो सवाल हामीले विचार गर्न जरुरी छ। तपाईँले कसैलाई उनीहरू जुन ढाँचामा जिउँछन् जुन प्रकारको कुरा गर्छन् कुनै पनि व्यक्तिले होइन, मैले धेरै भेट्छु, त्यसैले तपाईँले सोध्नुपर्छ। तपाईँ लगाउने पोसाक चाहे जस्तो सुकै लाउनुहोस्, किन लाउनुहुन्छ यो ठुलो गहिरो कुरा हो, त्यसले तपाईँ र यसुको सम्बन्धलाई प्रकट गर्छ, एकदम सिरियस। त्यसैले तपाईँको सम्बन्ध येसुसँग, उहाँ चाहिँ प्रभु, तपाईँ चाहिँ दासको रूपमा छैन भने तपाईँ क्रिस्चियन होइन। यो कुरो चाहिँ बाइबलले त प्रष्ट भन्छ, तर पास्टरहरूले सिकाएको छैन, विश्वासीहरूले जाने छैन। यो धेरै भेट्छु मैले। अब अमेरिकामा त तपाईँलाई भन्दै गरौँ भनेदेखि बाइबलभन्दा बाहिरको क्रिस्चियन धेरै छन्। त्यसैले यहाँनिर शान्ति कसरी प्राप्त हुन्छ, मानिसहरू अशान्ति र के भन्छ त्यसलाई समाजमा यस्तो प्रकारको जीवन जिउने जसले गर्दा कोही कोही मान्छे चाहिँ बोली पनि खराब बोल्छ नि, त्यसले गर्दा मान्छेले उसलाई ध्यान दिन्छ होइन। अनि तपाईँले हेर्नुभयो भने एक प्रकारले मेरो विचारमा चाहिँ नर्क देख्छौँ त्यसको जीवनमा, तर उसलाई चाहिँ त्यही नै ठिक लाग्छ किनभने त्यसरी उसले अरूको ध्यान पाउँछ। त्यसैले यहाँनिर प्रश्न के आउँछ भने तपाईँ र मेरो लागि चाहिँ जीवनको अर्थ के हो, हामीले बुझेको छौँ। त्यसैले मैले अघि तपाईँलाई भनेको थिएँ त्यसरी विभिन्न किसिमको रङ रोगन गर्ने यो लगाउने यस्तो खालको मान्छेलाई एक्चुली सोध्या रहेछ प्रश्न, अनि किन यस्तो लगाएको भन्दाखेरि उसले चाहिँ अरू के गर्नु र उसलाई थाहा छैन जीवनको अर्को सही अर्थ थाहा छैन, अनि उसले आफ्नो रित्तुपना र आफ्नो बोर मेटाउनलाई त्यस्तो खालको कुरा अरूको अगाडि देखेर आयो। त्यस कारणले हामी फेसनको पछि लाग्नु हुँदैन, संसारको पछि लाग्नु हुँदैन, हामीले जे कुरा गर्छौँ आदरणीय हुनु पर्यो, बाइबलमा त्यो त प्रष्ट लेखा छ, मूल्यवान हुनु पर्यो, ग्रहणयोग्य हुनु पर्यो, यो सबै कुरा छ। त्यसैले मान्छेहरू आफ्नो जीवनको रित्तोपनालाई कमसेकम ढाक्नको लागि सबै कुराहरू गर्छन्, तर ख्रिस्टमा विश्वास गर्नेहरूले यस्तो गरेका छ भनेदेखि उनीहरूले ख्रिस्टलाई राम्रोसँग चिनेको छैन। वास्तवमा सबै मानिसहरू साँचो जीवन जिउन चाहन्छन् नि, हो नि। यो चाहिँ तपाईँले कसैलाई सोध्नुहोस् त साँचो जीवन जिउन चाहनुहुन्छ भनेर, मान्छेले नचाहने छ र, तर फरक के छ भने उसलाई साँचो जीवन जिउने कुरा के हो भनेर बुझ्न चाहेको छ कि छैन, त्यो चाहिँ अर्को कुरा हो। संसारले दिन सक्दैन त्यस्तो खालको जीवन, अरू कुनै कुराले पाइँदैन त्यस्तो जीवन। वास्तवमा साँचो जीवन जो प्रस्ततामा प्रशस्ततामा होइन अबन्डेन्स भन्छ, अथवा अर्थपूर्ण मिनिङफुल जीवन जिउन जसले चाहन्छ त्यो ख्रिस्ट येशूको सुसमाचार मात्र एउटा माध्यम हो।
ख्रिस्ट येशूको सुसमाचार अथवा ख्रिस्टको सम्बन्ध बाहिर बसेर कुनै पनि व्यक्ति, चाहे जतिसुकै धर्मी, जतिसुकै ठुलो, जतिसुकै धनी, जतिसुकै बलियो, उसको जीवनको अर्थ छैन। एक दिन यो संसार, एकजना कसले भने जस्तो, हरेक कुराको डेड एक्सपायर हुँदैछ। मेरो धेरै कुरा एक्सपायर हुन्छ, मेरो लाइसेन्स एक्सपायर हुन्छ, मैले ठिक समयमा फारम भरेर त्यसलाई रिन्यू गर्नुपर्छ, पासपोर्ट एक्सपायर हुन्छ, मान्छेको मिति, जीवनको मिति एक्सपायर हुन्छ, त्यो चाहिँ रिन्यू पनि गर्न मिल्दैन, बुझ्नुहुन्छ? तर येशूलाई सुनेको, सुसमाचार सुनेको र विश्वास गरेर पाप क्षमा पाएर नयाँ जीवन नपाएको, येशूमा जन्म नलिएको, अनि त्यो एक्सपायर भयो भने के हुन्छ? तपाईँ र ममा त्यसको निम्ति अलिकति पनि बोझा आएन भनेदेखि चाहिँ हामीले हाम्रो विश्वासलाई सोध्नुपर्छ। तपाईँको वरिपरि जति धेरै मान्छेहरू छन्, कतिजना तपाईँले माया गर्ने आफ्नो मान्छे छन्, तपाईँमा बोझ छ उनीहरूप्रति? उनीहरूले सुसमाचार सुनेन, विश्वास गरेन, बुझेन, एक दिन उसको डेट एक्सपायर हुन्छ, कहाँ जान्छ थाहा छ? त्यही कुरा महत्त्वपूर्ण छ प्रियहरू, किनभनेदेखि परमेश्वरको वचनमा येशूबाट मुक्ति नपाउने मान्छेहरू कहिल्यै ननिभ्ने आगोको खाडलमा पर्छ भनेर नै येशू संसारमा आएर उनीहरूको पापको लागि बलिदान हुनुभयो। अब येशूमा विश्वास नगर्ने मान्छे त त्यस्तै हुन्छ नि। त्यसकारण तपाईँ र ममा चाहिँ येशूको बारेमा मान्छेलाई बताउने, जो जीवन दिनुहुन्छ त्यो जीवन पाओस् भनेर, त्यो कुरा आउँदैन भने तपाईँले प्रश्न गर्नुपर्छ, नत्र उद्देश्यहीन जीवन नै हुन्छ, अर्थहीन जीवन नै हुन्छ। ख्रिस्टलाई नचिन्नेहरूको जीवनको अर्थ र उद्देश्य चाहिँ बेकारको हुन्छ, केही छैन, चाहे जोसुकै होस्। मेरो आफ्नो नजिकको नाता पर्ने धेरैजनाले ख्रिस्टलाई चिनेका छैन, उनीहरूको लागि म बेला बेलामा बोझ लिएर प्रार्थना गर्छु, उनीहरूलाई सुनाउने प्रयास गरेका छु, बुझाउने प्रयास गरेको छु। अब उनीहरूले विश्वास नगरेसम्म उनीहरूले छुटकारा पाउँदैन, होइन? प्रशस्तताको जीवन, अर्थपूर्ण जीवनको अर्थ बुझ्दैन, अनि वास्तवमा त्यो जीवनसँग अरू संसारिक जीवन दाँस्न सकिँदैन। त्यसैले पावलले त्यस्तो जीवनको बारेमा तिमोथीलाई लेख्दछन्, हामीले जिएको जीवन चाहिँ परमेश्वरद्वारा दिएको, परमेश्वरले चाहनु भएको जीवन हो, न कि त्यो के भन्छ, कुनै कुनै जनावरहरू हुन्छ नि, खालि हिलोमा लतामे भएर बसेको हुन्छ, येशु ख्रिस्टलाई नपाउने जीवन त्यस्तै हो, होइन? तर येशु ख्रिस्टमा विश्वास गरेर पाउने प्रशस्तताको जीवन मृत्युबाट पार भएको हुन्छ, अनि त्यसको निम्ति हामी उत्सुकता हुनुपर्छ। सो पावलले तिमोथीलाई जो बोल्न, तिमोथी चाहिँ अलिकति लजाउने मान्छे थिए, अनि बोली पनि नहाल्ने, भर्खरको जवान, तर परमेश्वरले चुन्नु भएको, यसैले पावलले यी सबै कुरा भनेर उसलाई सचेत बनाएको हामी देख्दछौँ। अनि सबभन्दा महत्त्वपूर्ण कुरा जे छ, त्यो कुराहरू पावललाई, पावलले तिमोथीलाई भनिरहेको छ, सुसमाचारको एउटा सुन्दर पक्षलाई वर्णन गरेर, येशू ख्रिस्टमा जीवन दिने प्रतिज्ञा भएको सुसमाचार भनेर, होइन? त्यस कारणले त्यसलाई प्रचार गर्ने कुरा उसले सिकाएका छन्। अस्तिकै चोटि हामीले हेरिसक्यौँ, परमेश्वरको वचन प्रचार गर, होइन? पावल यस्तो पावलले जोडसँग यी कुराहरू भनेको हामी देख्छौँ, हामीले त्यसको बारेमा पनि धेरैचोटि हेरिसक्यौँ। परमेश्वर पिता र प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति भनेर जुन चाहिँ हामीले दोस्रो पदमा देखेका थियौँ, पहिलो के अरे दोस्रो तिमोथी 1:2 पदमा, होइन? पावलले ती शब्दहरू अभिवादनमा लेखेका थिए, वास्तवमा जीवनको सही अर्थ यी कुराहरूमा जोड दिएको हुन्छ। यो खालि औपचारिकका शब्दहरू लेखेका थिएनन्, तर जीवनको सही अर्थ हामी यहाँनिर बुझ्दछौँ। अनि तपाईँलाई यो कुरा म भन्ने चाहिँ, प्रिय बालक, परमेश्वर पिता र हाम्रा प्रभु येशु ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति, यो तिनवटा शब्द जुन सबै कुरा यी कुराहरूबाट आउँछ। परमेश्वरको अनुग्रह छैन भने हामीलाई जीवन पनि छैन, उहाँको कृपा छैन भने हामी मृत्युबाट बस्दैनौँ, अनि उहाँको शान्ति छैन भने हाम्रो जीवन अर्थपूर्ण छैन। त्यसकारणले यति महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ। त्यसैले केवल शब्द मात्रै खेलेको कुरा होइन, कसरी हामी शब्दिक कुराहरूबाट मान्छेलाई अभिवादन गर्ने गर्छौँ, तर यहाँ पावलले तिमोथीलाई परमेश्वरको सत्य वचनको कुरा लेखिराखेका छन्। अनुग्रहको कुरा गर्दै गर्दा चाहिँ परमेश्वरको असल अनुग्रह भन्ने बित्तिकै परमेश्वर जो असल हुनुहुन्छ र दयालु हुनुहुन्छ, त्यही परमेश्वरबाट हामीमा उहाँको त्यो दया र कृपा हामीमा आउँदछ। त्यो सबै कुराको निम्ति हामी योग्यको छैनौँ, हामी परमेश्वरको दण्डको योग्यको छौँ। त्यसैले उहाँको अनुग्रहमा हामी जीवन पाउँछौँ, उहाँको अनुग्रहमा हामी पाप क्षमा पाउँछौँ, उहाँको अनुग्रहमा नयाँ जन्म परमेश्वरको छोराछोरी हुने हक पाउँछौँ। त्यति मात्र होइन, संसारिक अवस्थामा जिउने खाना बास अनि अरू भौतिक सामानहरू चाहिने सबै वस्तुहरू पनि परमेश्वरबाट पाउँछौँ, किन उहाँले हाम्रो आवश्यकता पनि पुरा गर्ने प्रतिज्ञा गर्नुपर्छ, उहाँ गर्नुभएको छ। उहाँको अनुग्रहले हामीलाई हाम्रो खराब स्वभाव र कमजोरी, दुष्टता, लोभ, डाह जस्ता खराबी आदतबाट हामीलाई विजयी जीवन जिउन सहायता गर्नुहुन्छ। तपाईँलाई भन्दै गर्दा यो खराबी आदत, लोभ, डाह र ईर्ष्या, मान्छेलाई खराब सोच्ने यो विषयमा कतिजना मान्छेहरू यसको कैदमा परेका हुन्छन्। ख्रिस्टमा विश्वासै गरेर पनि उनीहरू जहिले पनि अरूलाई कसरी फसाउन सकिन्छ भन्ने कुरामा लाग्छन्। उनीहरू ख्रिस्टलाई विश्वास गरेको मात्रै भन्छन्, तर उनीहरूमा जीवन हुँदैन, किनभने अनुग्रहले चाहिँ त्यो कुराबाट छुटकारा दिन्छ, हामीलाई त्यो कुरामाथि विजयी बनाउँछ। त्यसैले हामीले जहिले पनि विचार गर्नुपर्छ कि हाम्रो जीवन यस्ता खराबी कुराहरूबाट अझै पनि बाँधिएको छ। यदि छ भने पश्चाताप गरेर परमेश्वरको अनुग्रहद्वारा हामी विजयता हासिल गर्न सक्छौँ। अनि वास्तवमा अनुग्रहमा वृद्धि हुने कुरा पत्रुसले पनि भनेका छन्, दोस्रो पत्रुस 3:18। त्यसैले परमेश्वरबाट आउने भलाइको कुरा, परमेश्वरबाट आउने अनुग्रहको कुरा, त्यो अनुग्रहमा हामी बढ्ने भनेको चाहिँ एउटा चाहिँ हामीमा भएको खराबीहरूबाट विजय पाउने, अर्को चाहिँ अरूको निम्ति अनुग्रही बन्ने, हाम्रो स्वभाव अनुग्रही बन्ने, हाम्रो प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई आज र सदा सर्वदा महिमा होस्। त्यसैले यो अनुग्रहमा बढ्ने कुरा तपाईँ र मेरो लागि क्रिस्चियनको हिसाबले चाहिँ महत्त्वपूर्ण छ। धेरै मान्छेहरूले यो कुरा गरेको हुँदैन, त्यही कारणले मान्छेको एकअर्कामा विश्वास, एकअर्कामा सम्बन्ध बिग्रिराखेको हुन्छ, किनभने उनीहरू संसारिक पहिलाकै स्वभावमा छन्। त्यसको मतलब के छ भने शैतानले उनीहरूलाई छोडेकै छैन, उनीहरू बन्धनमै छन्, पापमै छन्। जब कोही मान्छे अरूलाई हँसाउँछ, अरूलाई फाइदा लिन्छ, झुट्टा बोल्छ, अरूप्रति घमण्ड गर्छ, मान्छेलाई अविश्वास गर्छ, शङ्का गर्छ, यी सबै कुरा खराब आदत हुन्। यो त आदमबाट आउने स्वभाव हो। ख्रिस्ट येशूमा विश्वास गरेपछि पवित्र आत्माको फल गलाती 5:22-23 आउनु पर्यो, होइन? त्यो खालि त्यहाँ पढ्नको लागि मात्रै लेखिएको होइन, त्यो कुरो चाहिँ तपाईँ र म भित्र आउनु पर्यो, तब मात्र हामी ख्रिस्टको निम्ति जिउन सक्छौँ। जबसम्म यो संसारिक खराब आदतबाट विजयी हुँदैनौँ, तपाईँ र म ख्रिस्टको लागि जिउन सक्दैनौँ। नाम मात्रै हो, धेरै मान्छेहरूको नाम मात्रै छ प्रियहरू। त्यसैले हामी एक्लै बसेर परमेश्वरको अगाडि सोच्नुपर्ने, आफ्नो आफैलाई जाँच्नुपर्ने अवस्था छ। अर्को कुरा यहाँनिर त्यो दुई पदमा अर्को कुरा के थियो, कृपा, पहिलो अनुग्रह, दोस्रो कृपा र तेस्रो शान्ति, होइन? सो मर्सी भन्छ, कृपा भनेको चाहिँ पहिलो चाहिँ अनुग्रह, ग्रेस भन्दाखेरि चाहिँ गिफ्ट द्याट वी डु नट डिजर्भ, भनेको चाहिँ परमेश्वरबाट आउने अनुग्रह चाहिँ जसलाई हामी योग्य छैनौँ, हामीले पाउन योग्य छैनौँ, हामी आफैले कमा छैनौँ, हामीले पाउनै सक्दैनौँ, त्यो परमेश्वरले उपहारको रूपमा दिनुहुन्छ, हामीलाई जीवन दिनुहुन्छ, होइन? अनि मर्सी भनेको चाहिँ हामी जो पाउनको लागि योग्य छौँ भनेको चाहिँ के छ, हामी दण्ड पाउन योग्य छौँ, किन हामी त खराबमा छौँ, पापमा छौँ, परमेश्वरको क्रोध र हामीमा दण्ड आउनुपर्ने, उहाँको न्याय आउनुपर्ने,
तर त्यो न्याय नदिएर उहाँले हामीलाई क्षमा दिनुहुन्छ, त्यसबाट हामीलाई अलग गरिदिनुहुन्छ। त्यसकारण उहाँको अनुग्रह, उहाँको कृपा, अनुग्रह भनेको चाहिँ नपाउनु पर्ने कुरा उहाँले हामीलाई दिनुहुन्छ, जो चाहिँ अनन्त जीवन। कृपा भनेको चाहिँ जुन कुरा हामीले पाउनु पर्थ्यो त्यो हामीलाई नदिएर त्यसबाट हामीलाई अलग गर्नुहुन्छ, बचाउनुहुन्छ, त्यो चाहिँ कृपा। त्यसैले न्याय गर्नुहुन्न हामीलाई। येशु ख्रिस्टमा हामी उहाँको कृपा पाउँछौँ। पुरानो नियममा बिलापको पुस्तकमा 2:22 तपाईँले हेर्नुभयो भने यहाँ यसरी लेखेको छ, परम प्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ, उहाँका कृपाको अन्त कहिल्यै हुने छैन। यहाँनिर परमेश्वरको महान प्रेमले गर्दा उहाँको कृपा हामीमा छ र उहाँले हामीलाई भस्म गर्नुहुन्न। तपाईँ र मेरो स्वभाव जे छ नि त्यो अनुसारको परमेश्वरको न्याय आयो भने त हामी एकछिन जिउनु पनि सक्दैनौँ, तर उहाँले हामीलाई कृपा गर्नुहुन्छ। तर कहिलेसम्म गर्नुहुन्छ? जबसम्म हामीलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ, एक दिन त्यो अन्त हुन्छ। त्यसकारण हामीले आफैलाई जान्छौँ। वास्तवमा कति मानिसहरू यो कुरा बुझ्दैनन्, आफ्नो जीवनको मूल्य चाहिँ केवल परमेश्वरको अनुग्रहद्वारा मात्र आउन सक्छ। हामी आफैमा कुनै जीवन छैन, हाम्रो आफ्नै कुरामा कुनै घमण्ड गर्ने ठाउँ छैन। परमेश्वरको कृपाले गर्दा मात्र हामी परमेश्वरको दण्डबाट हामीलाई बचाइएको छ। तपाईँ र म परमेश्वरको कृपा र अनुग्रहप्रति धन्यवादी छौँ त, यो महत्त्वपूर्ण कुरा हो। अब तेस्रो कुरा विचार गर्दाखेरि चाहिँ पिस, शान्ति। अनि बाइबलमा लेखेको छ, हाम्रो समाजलाई नै माथ गर्ने शान्ति, होइन? अनि यो चाहिँ संसारमा जुन चाहिँ लडाइँ, अशान्ति, फिक्री, अविश्वास, अब मान्छेहरूले हामीलाई के भन्छ हाम्रो कुराहरू मान्छेले थाहा पायो, त्यसकारण अब मलाई डर लाग्छ, उसले मलाई दुःख पो दिन्छ कि उसले मलाई फसाउँछ कि, होइन? त्यसैले हामी धेरै जस्तो सबै कुरा रिजर्भ गर्छौँ, आफ्नो कुराहरू आफैसँग सुरक्षित राख्छ। कुनै कुराहरू अर्कोको हातमा पऱ्यो भने त फसाइदिन्छ। फसाउने काम कसले गर्छ? शैतानको दासले गर्छ। जसले अर्कालाई फसाउँछ नि, जसले अर्काबाट फाइदा लिन्छ नि, जसले झुट्टा कुराहरू गरेर आफ्नो फाइदा बढाउँछ नि, शैतानको काम हो। उसले चाहिँ केहीले आशा नगरोस् कि उसले एक दिन परमेश्वरको राज्यमा आशिष पाउँछ, जबसम्म ऊ प्रस्ताव गर्दैन। त्यसैले यो शान्तिको कुरा भनेको चाहिँ मानिसभित्र भएको त्यो गहिराईमा परमेश्वरको त्यो एक प्रकारको शान्त अवस्था, जो चाहिँ येशु प्रभु आफैले भन्नुभएको छ शान्तिको कुरा, होइन? अनि जुन शान्ति चाहिँ परिस्थिति, जस्तो पावलको जीवनमा परिस्थिति त खत्तम थियो नि, होइन? उनको परिस्थिति जस्तो त को भएको छ र, तर उनीभित्र शान्ति थियो, उनले शान्तिको कुरा गरिराखेका छन् यहाँनिर, होइन? यहाँनिर शान्तिको कुरा गर्दै गर्दा येशु प्रभुले के भन्नुभएको छ 14 अध्याय योहन्नाको 27मा, शान्ति म तिमीहरूसँग छोडी राख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले जे जस्तो म तिमीहरूलाई दिन्न, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। प्रियहरू हो, जब हामीमा परमेश्वरको शान्ति हुन्छ, हामीमा डर हुँदैन, हामीमा शङ्का हुँदैन, हामीले कसैप्रति शङ्का गरिराख्नु पर्दैन। कति मान्छेहरू चाहिँ अरूलाई विश्वासै नगर्ने हुन्छन्, त्यो भनेको चाहिँ परमेश्वरमा भरोसा नगरेको हो। त्यसकारणले एकजना पास्टरले जहिले पनि प्रचार गरेर भन्नुहुन्थ्यो, अनि उहाँ धेरै यात्रा पनि गर्नुहुन्थ्यो, धेरै वर्ष अगाडिको कुरा मलाई ठ्याक्कै याद आयो। उहाँले जहिले पनि के भन्थ्यो, म यहाँ छु अहिले, र मेरो सबै कुरा मैले परमेश्वरको हातमा राखेको छु, मेरो श्रीमती घरमा छ, मेरो छोरछोरी त्यहाँ छ, मेरो सबै कुरा त्यहाँ छ, परमेश्वरको हातमा प्रार्थनाद्वारा म ढुक्कै शान्तिमा छु, किनभने त्यसको सुरक्षा परमेश्वरले गर्नुहुन्छ। तपाईँ र म परमेश्वरको हातमा हाम्रो अवस्थालाई राख्न सकेनौँ र हामी आफै त्यसको जिम्मा, हामी आफै त्यसलाई चलाउन थाल्यौँ भने तपाईँको विश्वास परमेश्वरमा पक्का हुँदैन, तपाईँमा शान्ति हुँदैन। जब तपाईँ आफैले सबै कुरा अधिकार गर्नु पऱ्यो, सबै कन्ट्रोल गर्नु पऱ्यो, सबै कुरा हेर्नु पऱ्यो, न यहाँ खुस्किन्छ, न यहाँ खुस्किन्छ, न यसले दुःख दिन्छ, न यसले घटाइदिन्छ, प्रियहरू हो, त्यो क्रिस्चियन विश्वास होइन। क्रिस्चियन विश्वास टोटल परमेश्वरमा विश्वास,
परमेश्वरले सुरक्षा दिने परमेश्वरको हात तपाईँ र मेरो भन्दा धेरै बलियो छ। त्यसैले हामी परमेश्वरमा आफ्नो विश्वास राख्नुपर्छ। परमेश्वरको शान्तिले जब हामीलाई सान्त्वना दिन्छ, शान्ति दिन्छ प्रियहरू, त्यसलाई त्यो शान्तिबाट हामीलाई विचलित गर्ने केही कुरा हुँदैन। आफ्नो शान्ति म तिमीहरूलाई दिन्छु र तिमीहरू न व्याकुल र भयभीत नहो। अनि यो परमेश्वरको महान हिब्रूमा के अरे होइन कि ग्रिकमा सालोम भन्छ नि शान्ति, परमेश्वरको महान शान्ति होइन, अनि त्यसले चाहिँ हामीलाई शान्तिमा राख्छ। जुन चाहिँ संसारको परिस्थितिसँग आकर्षण हामी के भन्छ हाम्रो वरिपरि मान्छेहरू विरोधमा उठ्लान्, मान्छेले होइन हाम्रो केही नहोला, सबैभन्दा गरिब आउँला, तर तपाईँ परमेश्वरमा हुनुहुन्छ भने तपाईँको शान्ति कसैले लानु सक्दैन। सर्कमस्टान्सेसले तपाईँको शान्तिसँग केही मतलब राख्दैन, तपाईँको विश्वास परमेश्वरमा। त्यसैले कहिलेकाहीँ मान्छेहरूलाई के छ भने घर छैन, त्यसैले अशान्ति होइन, यो कुरा छैन, यो कुरा गर्न ढिलो भयो, यो कुरा गर्न निर्णय भएन, यहाँनिर समस्या भयो। प्रियहरू हो, तपाईँ परमेश्वरमा भरोसा गर्नुभयो भने तपाईँलाई चाहिने जति उहाँले दिनुहुन्छ। तर हामी मेहनत त गर्नुपर्छ, हामी अल्छी त हुनु हुँदैन, हामीले आफ्नो जीवन परमेश्वरको सेवामा उपयोग गर्नुपर्छ। त्यसैले चिन्ता फिक्री यो सबै कुराको बिचमा परमेश्वरले दिने शान्ति चाहिँ त्यो गहिराईको शान्ति हुन्छ। परमेश्वरलाई नै हाम्रो जीवन सबै परिस्थितिको इन्चार्ज हामीले बनाउनु पर्छ। जसरी पावलले रोमी त्यो जेलको एउटा त्यो डन्जनमा त्यो खाल्टोमा त्यो परिस्थितिमा उनले त्यसको इन्चार्ज परमेश्वरलाई दिएका थिए, पुरा परमेश्वरमा। अनि पावलले भन्छ नि मेरो लागि जिउनु ख्रिस हो, मैले त अहिले नै जानु ठिक छ तर यहाँ बस्नु चाहिँ ख्रिसको लागि हो। पावलको जीवन तपाईँहरू मेरो लागि उत्साह हो। अब पावलको बोलावट त्यो किसिमले भएको थियो, धेरै जस्तो प्रेरितको बोलावट त्यसरी भएको थियो, तपाईँ र मेरो बोलावट त्यसरी नभएको हुनसक्छ, हामीले त्यही गरेर झेलखान बस्नुपर्ने नहुनसक्छ, तर हाम्रो लागि अर्कै खालको हुनसक्छ। तर हाम्रो भरोसा परमेश्वरमा हुनुपर्छ। हामीले येशु ख्रिस्टलाई हाम्रो परिस्थितिको जीवनको परिवारको हरेक कुराको प्रभु इन्चार्ज सुम्पनु पर्छ। त्यो नै क्रिस्चियन जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि यही कुरो पावलले तिमोथीलाई सिकाइराखेका छन् होइन। परमेश्वरको अनुग्रह कृपा र शान्तिको अनुभवमा हामी निश्चयता तब हुन सक्छौँ जब उहाँलाई सबै कुराको इन्चार्ज हामीले बनाएका हुन्छौँ। ख्रिस्टमा जीवन दिने सुसमाचारको प्रतिज्ञाको इन्ग्रेडियन्ट यिनीहरू नै हुन्, यही कुराहरू समावेश भएको छ। जीवन दिने प्रतिज्ञा जो छ ख्रिस्टको सुसमाचारमा, त्यसले हामीलाई कसैले खोस्न नसक्ने शान्ति, आनन्द, सुरक्षा, जीवन, प्रशस्तता सबै कुरा दिनुहुन्छ होइन। त्यो नै हामी क्रिस्चियनहरूको लागि। अब संसारको कुराहरू देखेर कचोटि हामीलाई त्यतिर कुद्न मन लाग्न सक्छ, तर परमेश्वरले हामीलाई कुन बोलावटको लागि बोलाउनु भएको छ हामी त्यसैमा अगाडि बढ्नुपर्छ। अनुग्रह कृपा र प्रशस्तताको जीवन, अनि ती कुरालाई बुझ्न सक्ने समझ र परमेश्वरको शान्ति हामी हरेकलाई परमेश्वरले दिनुभएको होस्। अनि यो कुरालाई पत्रुसले भनेको कुरा पनि हामीले हेऱ्यौँ, परमेश्वरको अनुग्रहमा बढ्दै जाओ होइन, हामी परमेश्वरको अनुग्रहमा बढ्नुपर्छ।